भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा आज हामीसँग कवयित्री रुमु नेउपाने हुनुहुन्छ। काठमाडौँ वसुन्धारा उहाँको घर। आज हामी उहाँका कविताहरू सुन्छौं। हामीले एकल कविता वाचनमा विभिन्न किसिमका कविताहरू सुन्दै आएका छौं। कहिले छन्दका सुन्छौं, कहिले गद्य कविता सुन्छौं। गद्य कविताभित्र पनि विभिन्न किसिमका धार हुन्छन्। कविता त्यो हो जो कविको मनमा उब्जो र असली रूपमा हामी समक्ष अभिव्यक्त भएर आइसकेपछि हामी त्यसलाई कविताको रूपमा बुझ्छौं। फरक कविहरूका फरक फरक शैली रहन्छन्। तिनैमध्ये एउटा छुट्टै शैली लिएर आउनुभएको छ कवित्री रुमु नेउपाने। तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
धन्यवाद।
मैले तपाईँको परिचय अलिकति गराउँ कि भनेर पहिला सोच्दैछु। मैले जहाँसम्म जानकारी पाएको छु, तपाईँ कविता लेख्नुहुन्छ र योभन्दा अगाडि अस्ट्रेलिया बसेर आउनुभएको हो, उहाँ हुँदा पनि लेख्नुभयो, अहिले पनि लेख्ने क्रम जारी छ। यतिसम्म बुझेको छु। योभन्दा बढी रुमु नेउपानेलाई बुझ्नु पर्यो भने कसरी बुझ्ने?
मेरो नाम र ठेगाना त यहाँले भनिहाल्नुभयो होइन, अनि म चाहिँ 6 वर्ष अस्ट्रेलिया बसेर अहिले भर्खर आएको, र मेरो चाहिँ 2 कविता सङ्ग्रहहरू चाहिँ नि प्रकाशित छन्। एउटा चाहिँ नि मैले 8 क्लासमा पढ्दाखेरि 15 वर्षको उमेरमा निकालेँ, र दोस्रो चाहिँ नि अस्ट्रेलिया जानुभन्दा अगाडि निकालेँ।
त्यो सङ्ग्रहको नामहरू याद छ?
हजुर, पहिलो कविता सङ्ग्रह बिहानीको किरण थियो, दोस्रो चाहिँ आफ्नै छायासँग भन्ने थियो।
आफ्नै छायासँग दुईवटा सङ्ग्रह पनि निकालिसक्नु भएको छ।
हजुर, दुईवटा कविता
लेख्न चाहिँ तपाईँले सानै छँदाखेरि 8 क्लासमा पढ्दाखेरि?
हजुर, मलाई जहाँसम्म याद छ मलाई 11 वर्षको उमेरमा मैले अपाङ्ग भन्ने कविताबाट चाहिँ मेरो यात्रा सुरु गरेको थिएँ।
त्यो यात्रादेखि अहिलेसम्म आइपुग्दा आफ्नो कविताले कति फड्को मार्यो जस्तो लाग्छ?
आफूलाई त आफ्नो सृजना फेरि कहिले राम्रो नलाग्ने रहेछ होइन, तर अब जहाँसम्म लेख्दै गर्दाखेरि कुनै कुनै चित्त बुझी पनि हाल्छ, तर धेरै जसो चाहिँ चित्त बुझ्दैन। आफूलाई आफ्नो चाहिँ कहिले चित्त नबुझ्दो रहेछ।
सुरुवात गरौँ त, कुनबाट सुनाउनुहुन्छ हामीलाई?
यो कविता चाहिँ नि मैले जतिखेर म अस्ट्रेलिया बसेँ त्यतिखेर घरको एकदमै याद आउने, अनि त्यति बेला चाहिँ आमाको मुख हेर्ने दिन मातृतीर्थ औँसीमा मैले मेरो आमाको लागि लेखेको कविता हो।
तपाईँ कति समय अस्ट्रेलिया बस्नुभयो, कहिले आइसक्नु भयो पनि बुझौँ।
हजुर, म चाहिँ 6 वर्ष बसेँ होइन, 6 वर्ष बस्दाखेरि मैले स्टार्टिङमा मैले त्यहाँ कमर्सियल कुकरी पढेँ, कमर्सियल कुकरी हस्पिटालिटी म्यानेजमेन्ट गरेँ। त्यसपछि चाहिँ अलिकति पिआर प्रोसेसमा अब 2008 धेरैजना विद्यार्थीहरू जाने, अनि जाँदाखेरि चाहिँ एकदम पिआर प्रोसेसमा चाहिँ नि एकदमै गाह्रो भयो। जस्तै अब हामी यहाँबाट जे सोचेर जान्छौँ त्यो चाहिँ नहुँदो रहेछ। त्यो चाहिँ मैले कविता
फर्किनु भएको।
हजुर, म फर्केको चाहिँ नि फागुनमा फर्केँ। म
अस्ति गएको फागुन,
हजुर, भर्खर 8 महिना जति भयो।
तपाईँ उहाँ हुँदैखेरि लेख्नुभएको कविता हो?
हजुर, उहाँ हुँदैखेरि मैले मेरो आमाको लागि लेखेको कविता हो, म
सुनाउनुहोस्।
हजुर, मेरो कविताको शीर्षक चाहिँ सक्षम भई म आउला। लरक्क चुल्ठो टलक्क टिको गोरो त्यो मुहार, ओठमा लाली गाजल काली सिपिक्क भौपार, नाकमा फुली सबैकी ठुली भएर बसेकी, सानालाई माया ठुलालाई आधार गर्दै रहेकी, व्यवस्थित घर काम थियो पर कसरी भ्याउनु भो, 20 वर्षभित्र 2 सन्तान स्याहारेर ल्याउनु भो, मिठो र चोखो बनाई तुल्याई हामीलाई खुवाउनु भो, के पो खाए कि कहाँ पो गए कि लौबान्दै आउनु भो, हुर्काई बढाई संस्कार राम्रो हामीले पाएका, आमाको दुःख देखेर हामीले हौसला पाएका, परदेश आए छाडेर आमा तिमी छौ एकलै, मलाई पनि यहाँ आई बस्दा पीडा छ बेगीलै, संसारले विकास गरेर आमा नेटामा भेटेको, त्यो नानो काख छाडे तापनि हिजै हो देखेको, प्रत्येक भेटमा आमाले सोचिन् के खायो भनेर, समय व्यस्त दाल र चामल काँचै छ भनेर, आमाको प्रश्न मुटुमा राखी गल्ती नै भनिदिन्छु, 8 घण्टा काममा आजको कमाई डलर गनिदिन्छु, खाऊ र लाऊ शरीर जोगाऊ आमाले भन्नुभयो, आमालाई के थाहा यताको बेथा लौ भोलि भन्नुभयो, बाहिर आमा चहल पहल भित्रीमा नध्यारो, रातभरि काम गर्दा नि आमा बाँच्नलाई छ गाह्रो, त्यो सानो ठाउँ आफ्नै गाउँ सम्झना आइरहन्छ, कोइलीको बोली हृदय खोली रोइदिउझै भइरहन्छ, हरेक पल्ट नेटकको भेटमा म माया गाँसिदिन्छु, मुटुमा गाँठो पारेर आमा धमिलो हाँसिदिन्छु, भाइबरमा फोन नगर र आमा सपनी देखेर बिछोडको पीडा सहनु पर्यो भाबीले लेखेर यसपालि पनि मुखेर्न आमा म आउन पाइन आस्कन्न हुन्छ औँसी पर्दा वैशाख महिना एक वर्ष होइन दुई वर्ष होइन पाँच वर्ष भएछ प्रगति गरी आउँ भन्दा भन्दै समय गएछ पफ्नु हसामा म धेरै पढी फर्केर आउँला काउलीको फुल तामाको झोल भातसँगै खाउँला डलर कमाई आउँला आमा देवतीर्थ लैजाउँला नगरी पिर बसी है आमा सचिन भैमा आउँला आमा सचिन भैमा आउँला धन्यवाद
सरल किसिमको अभिव्यक्ति तपाईँले राख्नुभयो त्यति बेला त्यहाँ बस्दाखेरि तपाईँलाई आमाको सम्झना आयो र त्यही कुरालाई तपाईँले कलममा कोर्नुभयो अनि कविता बनाउनुभयो तपाईँलाई मनपर्ने कविहरू चाहिँ को को हुन् तपाईँ कस कसको कविताबाट प्रभावित हुनुहुन्छ
माधव प्रसाद घिमिरे लक्ष्मीप्रसाद देवकोटा अनि लेखनाथ पौडेल
परम्परागत शैलीको हाम्रो पहिला पहिलाको जस्तै पछाडिको अनुप्रासहरू मिलाउँदै अनि अलिकति झ्याउरे छन्द आउने गरी गाउने खालका कविताहरू लेख्न सजिलो रमाइलो लाग्छ
हजुर तर खासै भन्नु मैले त्यति खासै चाहिँ लेखेको छैन तर मलाई लेखेँ भने मलाई मनपर्छ लेख्छु पनि यो नै भनेर त्यसरी चाहिँ लेख्दिनँ
काठमाडौँ आइकन फेरि लेख्नु भएको छ कि छैन अस्ति गएको फागुनदेखि
हजुर लेखेँ मैले भूकम्प गयो भूकम्पको बारेमा पनि धेरै लेखेँ त्यसपछि उहाँबाट आइसकेपछि मैले एउटा सोचे जस्तो रहेन विदेश भनेर पनि एउटा लेखेँ
सोचे जस्तो रहेन विदेश
मलाई चाहिँ रहेन
किन के भयो त्यस्तो
अब एकदम स्ट्रगल गर्नुपर्ने होइन अब हामीले यहाँबाट सोचेर जाँदाखेरि विदेशमा चाहिँ एकदम धेरै हुन्छ डलरको बोट हुन्छ अब त्यस्तै त हुन्छ सोचाइ मलाई पनि साथीहरूले जहिले पनि नआऊ नआऊ गाह्रो हुन्छ भन्दाखेरि म होइन म आउँछु भनेर भयो
एकचोटि विदेश नगए त के छोड्नु जस्तो लाग्यो
हजुर त्यस्तो लाग्यो तर नेगेटिभ पनि हुन्छ पोजिटिभ पनि हुन्छ अब पोजिटिभ कुरा सोच्ने हो भने चाहिँ म अब इन्डिपेन्डेन्ट भएँ धेरै कुरा थाहा पाएँ मैले जाने बुझेँ जीवन भनेको के हो सङ्घर्ष भनेको के हो त्यो थाहा पाएँ तर अब सोच्दाखेरि बाबामाको काख भनेको बाबामाको काख हो अर्काको देशमा होइन भाषा बुझिन्न अलि धेरै कुरा गाह्रो पनि हुन्छ दुइटै कुरा छ
अर्को कविता कुन सुनाउनुहुन्छ अब
अब विदेशको कुरा भयो होइन म त्यस्तै सोचे जस्तो रहेन विदेश भने
मैले यहाँ आइसकेपछि
हजुर यहाँ आइसकेपछि मैले सोचे जस्तो रहेन विदेश हाड छाला घोटेर खटेकै हो दिन रात नभनी पैसाको नाम रटेकै हो सहज कहिले भएन विदेश मैले सोचे जस्तो रहेन विदेश साहस र आत्माबल बढाएकै हो आस्था र विश्वास राखी भगवान्लाई बिन्ती भाव चढाएकै हो खै किन हो मेरो प्यारो भएन विदेश मैले सोचे जस्तो कहिले रहेन विदेश आँखा मिस्दै भोको पेट हिँडेकै थिएँ सङ्घर्ष गर्दै अघि अघि बढेकै थिएँ सपनाको सुन्दर संसार भएन विदेश अह मैले सोचे जस्तो आनन्दमय रहेन विदेश कामको खोजीमा सबैतिर दौडेकै हो नजान्दा नजान्दै दुःखको सागरमा पौडेकै हो तर पनि सजिलै पौडिने पोखरी भएन विदेश मैले सोचे जस्तो नदी पनि रहेन विदेश मुटुभरि साहस भरेकै हो अन्तिमसम्म प्रयास गरेकै हो तर पनि त्यो हो मलाई नफापेको विदेश भाग्यले हात नथापेको विदेश अभावको दलदलमा फसेकै हो आमाले पकाएको भात सम्झी भुकै पनि बसेकै हो डलरै डलरको भण्डार भएन विदेश अह मेरो उज्जवल भविष्य रहेन विदेश मेरो उज्जवल भविष्य रहेन विदेश धन्यवाद
कवयित्री रुमु नेउपाने हुनुहुन्छ आज हामीसँग उज्यालो 90 नेटवर्कमा कार्यक्रम एकल कविता वाचनमा हामीलाई आफ्ना कविताहरू सुनाइरहनु भएको छ मैले सबभन्दा पहिला चाहिँ यो कार्यक्रममा निम्ता गर्नुभन्दा अगाडि रुमु नेउपानेजी अनिसासको सदस्य हुनुहुन्छ भन्ने पनि सुनेको थिएँ हुनुहुन्थ्यो भन्ने अस्ट्रेलियाको र त्यसपछि त्यहाँ पनि तपाईँले कविताहरू सुनाउनुहुन्थ्यो भन्ने जानकारी पाएको छु कस्तो कस्तो कार्यक्रमहरू हुन्थ्यो त्यहाँको साहित्यिक गतिविधि बताउनुहोस् न
हजुर अब त्यहाँ चाहिँ नि हामीले नेपाली साहित्यलाई चाहिँ नि अब निरन्तर लैजानको लागि हरेक महिना चाहिँ घर दैलो कार्यक्रम भन्ने हुन्थ्यो घर दैलो कार्यक्रममा चाहिँ हामीले जति चाहिँ नि मेम्बर हुनुहुन्छ नि अनि सासको मेम्बरको सबैको घर घरमा गएर चाहिँ कविता वाचन गर्ने त्यस्तो प्रोग्राम गर्थ्यौँ र एनुअल्ली पनि त्यहाँको प्रोग्राम हुन्थ्यो वार्षिक प्रोग्रामहरू हुन्थ्यो वार्षिकमा चाहिँ कम्पिटिसनहरू हुन्थ्यो त्यस्तो हुँदाखेरि त्यही कारणले पनि होला मैले लेख्न चाहिँ मेरो रोकिएन लेखाइ चाहिँ रोकिएन त्यहाँ गएर पनि
निरन्तर रहिरहनु भ्याउनुहुन्थ्यो जानुलाई तपाईँहरू
हजुर म्यानेज गरिदो रहेछ अब आफ्नो इन्ट्रेस्ट भएपछि
कति हुन्छ नेपालीहरू त्यस्तो कार्यक्रम हुँदाखेरि
खासै साहित्यमा मैले त्यति धेरै चाहिँ देखिनँ जस्तै अब अरू डान्स सान्स यताउति भयो भने धेरै देखिए पनि साहित्यमा लिमिट हुनुहुन्थ्यो तर जति हुनुहुन्थ्यो राम्रो हुनुहुन्थ्यो
जोस जहाँ रहे पनि नेपालीहरूले आफ्नो साहित्यलाई जगेर्ना गर्नको लागि पहल चाहिँ गरिरहेका छन्।
पहल चाहिँ हजुर मैले त्यहाँ गएर चाहिँ थाहा पाएँ।
अस्ट्रेलियाको कुन ठाउँको कुरा गरिरहेका छौँ हामी?
हजुर म चाहिँ सिडनीमा बसेको
छु। सिडनीमा बस्नु भएको थियो। हुन्छ अर्को कविता सुनाउनुहोस् न। अर्को कुन सुनाउनुहुन्छ? दुईवटा संग्रह तपाईँको प्रकाशित भइसकेका बिहानीको किरण धेरै अगाडि र आफ्नै छायासँग तपाईँले अस्ट्रेलिया जानुभन्दा अगाडि प्रकाशित गर्नुभएको पुस्तक हो। अब योभन्दा बाहिरका कविताहरू अहिले हामी सुन्छौँ।
हजुर मसँग चाहिँ बाहिरको मात्रै कविता छ र यो चाहिँ नि सहमतिमा वार्ता गरौँ भने ल मैले अघि पनि भने अनिसासमा चाहिँ हामी एभ्री मन्थ प्रोग्राम गर्दाखेरि चाहिँ अब जस्तै जुन पनि आउँदैछ जे आउँदै अब जस्तै दसैँ आउँदैछ भने हामीले महिनामा एकचोटि दसैँको सुरु हुनुपर्छ। यो चाहिँ भ्यालेन्टाइन डे आउँदै हुनु मैले प्रेम दिवसको बारेमा लेखेको कविता हो। त्यतिखेरै मेरो कविताको शीर्षक छ सहमतिमा वार्ता गरौँ। बलेको दियो निभ्नु हुन्न फेरि यो खुसी खोसिनु हुन्न दुनियाँको कुरा छोड अब हाम्रो साथ छुटिनु हुन्न झगडा धेरै पर्नु हुन्न शङ्का धेरै गर्नुहुन्न यताउता नजर नलगाऊ हाम्रो प्रेम अजर बनाऊ तिम्रै लागि सारा खुसी त्यागेर आएँ हुन्न हुन्न भन्दा भन्दै भागेर आएँ पहिलो भेटमा लाग्थ्यो मलाई सारा जगत मगमगाए झैँ किन आजकल यस्तो लाग्छ हरेक पाइला डगमगाए झैँ पहिले हुन्थ्यो तिम्रो कुरा आकाशको तारा झर्ने पहिले हुन्थ्यो तिम्रो कुरा आकाशको तारा झर्ने अहिले हुन्छन् तिम्रा व्यवहार मात्रै मेरो आँसु झर्ने झै झगडा धेरै भो प्रिय केही मिठो कुरा गर अग्निलाई साक्षी राखी गरेको बाचा पुरा गर आऊ अब हामी पनि सहमतिमा वार्ता गरौँ सो गृह मन्त्रालयको कार्यकर्ता हामी बनौँ आऊ अब हामी पनि सहमतिमा वार्ता गरौँ आऊ अब हामी पनि सहमतिमा वार्ता गरौँ।
कविका चिन्तनहरू कता कता पुग्छन् है कतिका सत्य हुन्छन् कविका चिन्तन पानामा आउँदाखेरि?
कतिजनाले चाहिँ मलाई यो कविता लेख्दाखेरि चाहिँ आफ्नै जीवनमा आधारित हो कि भनेर सोध्नुभयो।
मैले सोध्न आँटेँ
हजुर होइन एकदमै होइन पुरै एकदमै काल्पनिक हो यो कविता चाहिँ
काल्पनिक रूपमै कल्पना गरेर कविहरू
हजुर कल्पना गरेर
तपाईँ कविता चाहिँ कस्तो कस्तो विषयमा तपाईँलाई फुर्छ त यो विषय देखेपछि अब मलाई फुर्छ जस्तो लाग्ने कस्ता विषयहरू हुन्छ?
प्रायः चाहिँ पहिला पहिला मैले चाहिँ देशको बारेमा लेख्थेँ होइन सानो सानो हुँदाखेरि चाहिँ अब अस्ट्रेलिया गएपछि चाहिँ अब अस्ट्रेलियाकै तिर यतातिर अल्मा लियो अब त्यसकै बारेमा लेखेँ सबैको बारेमा लेखेँ मैले
त्यसको
यो स्पेसिफिक भन्ने भएन अस्ट्रेलिया गएपछि।
तपाईँको पछिल्लो सङ्ग्रह आफ्नै छायासँग प्रकाशित भइसकेपछि कतिजति कविता लेख्नुभयो होला अहिलेसम्म?
त्यसपछि मैले 10-12 लेख्न त मैले थुप्रै नै लेखेको थिएँ होइन अलिक कति कति कविता त मेरो अस्ट्रेलियामै मिसप्लेस पनि भयो आउने बेलामा म एकदम हतार हतार भएको हुनाले जस्तै अब मसँग अहिले भएको भनेको चाहिँ 15-16 जति छ।
अर्को सुनाउनुहोस् न।
यो चाहिँ नि द व्हाइट जुन नेपालले अनलाइन कविता प्रतियोगिता राखेको थियो त्यसमा भएको कविता हो यो चाहिँ नारी सम्बन्धी छ। मेरो कविताको शीर्षक छ नारी। सृष्टि कि रूप नारी सन्तान कि ममता बया वृद्धलाई आदर गर्छिन् छर्छिन् सबैमा समता तिमी नारी तिमी लक्ष्मी हौ गृहकी तिमी रक्षा रक्षा कि महाकाली हौ नारी तिमी सृष्टि कि रूप एउटै भएनि भोगाई फरक देख्न पाउँछौ खोटाङ बजाङ बाजुरा गएनि उता बजाङमा चिनो धान फलाउने नारी सगरमाथा चढेर शिर ठडाउने पनि नारी प्रतिभा पटेल बेनेजिर भुट्टो पनि नारी जहाँ जे गरे पनि डटेर अघि सर्ने नारी नारी तिम्रै हातमा छ पौरखीको पौरख तिम्रै विवेकमा छ विवेकीको विवेक कतै तिम्रै चित्कारमा धरती फाटेको छ सब आऊ नारी एकजुट भई आँटौ हामी आँटे विश्व आँट्ने छ अब तिमी जुटे जुट छ अब एक एक मुटु पनि आऊ नारी उठौ जागो जाग्ने माग छ विश्वकै पनि शिक्षित बनौ नारी चेतनाकी मूर्ति पनि तिम्रै पाखुरीको न्यानो बललाई विश्वको खाँचो भनी आऊ नारी उठौ जाग्नुपर्छ विश्वकै लागि पनि। धन्यवाद।
तपाईँको कविताको पहिलो पाठक को हुन्छ पाठक अथवा श्रोता?
जो पनि त्यस्तो
लेखिसकेपछि पहिला कसलाई सुनाउनुहुन्छ?
सबैभन्दा घरमा त मम्मीलाई
हजुर। घरमा को को हुनुहुन्छ भने सुरु गरौँ?
मम्मी ड्याडी भाइ बुहारी अब लेखेपछि चाहिँ सबभन्दा पहिला अस्ट्रेलियाबाट पनि मामु मैले यो कविता लेखेको थिएँ भने म फोनबाट सुनाइहाल्ने
मम्मीले के भन्नुहुन्छ?
अब सजेसन दिन्छ अब राम्रो छ भने राम्रो छ
त्यही पहिलो पाठक भएर हो सुरुको कविता मम्मीप्रति समर्पित गर्दै सुनाउनु भएको
हजुर। अब त्योभन्दा पनि अब माया त आमाको माया धेरै नै हुन्छ तर विदेशमा गएपछि अझ बढी हुँदो रहेछ कि बढी हुँदो रहेछ। अनि
तपाईँले कविता पहिलो पाठक अथवा श्रोता तपाईँको आमालाई बनाउनु भयो होइन त्योभन्दा बाहिर तपाईँले काठमाडौँमा आइसकेपछि कविताको कार्यक्रमहरूमा सङ्गतहरूमा हिँड्नु भएको छ कि छैन?
यहाँ आएपछि छैन।
त्यसो गर्दाखेरि आफ्नो लेखनीमा अझ बढी वृद्धि आउँछ जस्तो लाग्दैन?
न यस्तो अब जति गयो जति प्रोग्रामहरूमा इन्भल्भ भयो त्यतिखेर चाहिँ अब मैले लेख्नै पर्छ भनेर लेखिँदो रहेछ. नेपाल आएपछि चाहिँ अलिकति डम भएको कि जस्तो फिल हुन्छ आफैलाई.
उता हुँदाखेरि चाहिँ
अलिक इनिसिएटिभ हुन्थ्यो होइन, अब यता आएपछि त अलिक डम भएँ ला मेरो अब लेख्ने छुट्ने पो हो कि भने. तर त्यस्तो
कविता त नेपालमा आफैमा प्रायः धेरै मान्छेको कविता पार्ट टाइम हुन्छ होइन, त्यो बाहेक तपाईँको फुल टाइम दिनचर्या कसरी बित्छ त?
फुल टाइम चाहिँ अहिले मैले चाहिँ मिडिया हाउसमा ट्रेनिङ लिँदा चाहिँ आफ्नो करियर डेभलपमेन्टको बिहान 7 देखि 10 त्यहाँ.
पढाइको विषय के हो तपाईँको?
पढाइ त मैले उताबाट कुकरी सकाएर आएको, अब यहाँ चाहिँ नि ल जोइन गर्छु, मेरो सानैदेखि इन्ट्रेस्ट भएको हुनाले चाहिँ ल जोइन गर्छु भनेर सोचिरहेको छु.
तपाईँले उता पढ्नुभएको कुकरीको यहाँ व्यावहारिक प्रयोग के हुन सक्छ?
यहाँ चाहिँ नि मैले खासै स्कोप देखिनँ, त्यही भएर पनि मलाई अब त्यो फिल्डमा जानै चाहिँ नि अलिकति हिचकिचाएँ क्या म, किनभने उता भनेको अब जुन पनि जबलाई एकदम रेस्पेक्ट गरिने ठाउँ हो. अब यता आएपछि कसरी गएर चाहिँ किचनमा बाहिर गएर भात पकाउने भन्ने त्यस्तो कन्सेप्ट हुँदो रहेछ, अनि यहाँ चाहिँ आएर मैले खासै ट्राई पनि गरिनँ जबहरूको.
विदेशमा जानुभयो पढ्नुभयो र तपाईँ यहाँ आउनुभयो होइन, तपाईँले त्यो पढेको अर्थ लागेन
हजुर
त्यसरी नै बुझौँ,
त्यसै गरी
यसलाई नकारात्मक रूपमा अतिरञ्जित नगरियोस् भन्ने शब्द छ आज भोलि, यसलाई अतिरञ्जित नगरियोस् तर काम लाग्दो भएन भनेर जानेले पनि के पढ्छु कसरी गर्छु भन्ने सोचेर मात्रै जानु पर्दो.
अब त्यस्तो मैले म त्यतिखेर जाँदाखेरि चाहिँ मेरो एकदम इन्ट्रेस्टको विषय नै होइन अनेस्टली भन्नुपर्दा होइन, अनि अब के भयो भन्दाखेरि पिआर पाउन सजिलो भयो, अब जे सुनिन्छ त्यही त विश्वास गर्ने हो नि, अनि पिआर पाउन सजिलो हुन्छ भन्ने भयो ल ठिक छ. यहाँबाट सोच्दाखेरि त पिआर भनेको त बोटमै फल्छ, बोटबाटै टिप्ने हो भन्ने टाइपको हुन्थ्यो, अनि ल हुन्छ भने. तर कस्तो भइदियो भने जब मैले ठ्याक्क पढाइ सिद्ध्याएँ ठ्याक्क रुल्स चेन्ज भइदियो क्या, त्यो भएको हुनाले मैले अर्कोमा चेन्ज गर्नु पनि एकदमै झमेला भएको हुनाका बरु होस् आफ्नै देश छ भनेर अनि म चाहिँ छोडेर आयो.
आज तपाईँको विदेश बसाई 6 वर्षको अनुभव सँगसँगै कविता पनि सँगसँगै सुन्छौँ रुमुजी, तपाईँ कविता तयार गर्नुहोला. आज उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा हामीसँग कवयित्री रुमु नेउपाने हुनुहुन्छ, काठमाडौँ वसुन्धारा उहाँको घर. यसअघि उहाँ 6 वर्ष अस्ट्रेलिया बसेर आउनुभएको र गएको फागुनमा काठमाडौँ आउनुभएको, अझै कविता लेखिरहनु भएको छ र कविताको सिक्दै गरेको विद्यार्थीको रूपमा आफूलाई उहाँले लिनुहुन्छ. आज हामी उहाँका कविताहरू सुनिरहेका छौँ, अर्को कुन सुनाउने? अब
अर्को चाहिँ नि अब देशको वर्तमान स्थितिलाई लैएर मैले एउटा भर्खरै मलाई त्यहाँ लैजाऊ भने अस्ति भर्खरै लेखेको कविता छ. मेरो कविताको शीर्षक मलाई त्यहाँ लैजाऊ. मलाई त्यहाँ लैजाऊ जहाँ कुनै द्वन्द नहोस्, जहाँ कुनै छलकपट नहोस्, यो कोलाहलमा मेरा मनहरू छटपटाउन थालेका छन्, यी रगतका खोलामा हातहरू लतपताउन थालेका छन्, अह म यहाँ बस्न सक्दिनँ, मलाई त्यहाँ लैजाऊ. त्यो क्षितिज पारी लैजाऊ मलाई जहाँ कसैको सिउँदो नउजाडिएको होस्, जहाँ कसैको घर नभत्किएको होस्, यी सब टुक्रा टुक्रा भएका सपनाहरूले मलाई घिच्याइरहेछन्, त्यसैले मलाई त्यहाँ लैजाऊ जहाँ मेरा सपनाहरू साकार बनुन्, जहाँ मेरा खुसीहरू दिगो रहन्, जहाँ मेरा पाइलाहरू लडबडाउँछन् सधैँ, यहाँ मेरा धड्कनहरू हडबडाउँछन् सधैँ, त्यसैले आऊ मलाई त्यहाँ लैजाऊ जहाँ मेरा पाइलाहरू एकनासले चालिरहन्, मेरा धड्कनहरू खुसी साथ धड्किरहन्, यहाँ क्रोधको आगोले मलाई जिउँदै जलाइरहेछ, अन्याय र अत्याचारले भित्रभित्रै गलाइरहेछ, त्यसैले मलाई त्यहाँ लैजाऊ जहाँ मेरो क्रोधको आगो निभाउने पानी होस्, अन्याय र अत्याचारको अन्त्य गर्ने कानुन होस्, मलाई त्यहाँ लैजाऊ, मलाई त्यहाँ लैजाऊ. धन्यवाद.
तपाईँको घरको परिवारमा हुनुभएका मेम्बरको बारेमा त अघि मैले सोधेँ, तपाईँको परिवारभित्र मम्मीले कविता सुन्नुहुन्छ पनि भन्नुभयो, तपाईँकोमा चाहिँ साहित्यिक क्षेत्रमा लाग्नुभएको कोही हुनुहुन्छ कि हुनुहुन्न?
मामुले अलिअलि लेख्छिन्छ अनि मैले लेख्छु.
तपाईँलाई भनेपछि पहिलो प्रेरणा मम्मीबाट लेख्नुहुन्न परिवारमा, तपाईँको साहित्यलाई अरू नलेख्नेहरूले चाहिँ कसरी लिनुहुन्छ?
होइन कविता लेखेर सुनायो भने त सुन्छ
सबैले. तपाईँ कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ र आजको एकल कविता वाचनमा हामीसँग कवयित्री रुमु नेउपाने आफ्ना कविता सुनाइरहनु भएको छ, उहाँसँग हामी कुराकानी पनि गरिरहेका छौँ. यो कविता वाचनको क्रम जारी रहन्छ, उज्यालो 90 नेटवर्क सुन्दै गर्नुहोला.
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन.
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क.
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन.
कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। आजको कार्यक्रम एकल कविता वाचनमा कविता वाचन गर्नका लागि हामीसँग काठमाडौँ वसुन्धराकी कवयित्री रुमु न्यौपाने हुनुहुन्छ। उहाँका कविताहरू हामी सुनिरहेका छौँ। फरक धारका उहाँका आफ्नै शैलीका कविताहरू छन्। साहित्यलाई निकै माया गर्नुहुन्छ र उहाँले नै भन्नुभए अनुसार कक्षा आठ पढ्दैदेखिबाट कविता लेख्न सुरु गर्नुभएको र अझै सिक्ने क्रम जारी छ। प्रत्येक कविले जहिले पनि सिक्ने क्रम जारी छ नै भन्नुहुन्छ। आज हामी रुमु न्यौपानेका कविता सुन्दै उहाँसँग अरू कुराहरू गरिरहेका छौँ। तपाईँ कविता बाहेक अरू कुन कुन विधामा कलम चलाउनुहुन्छ त?
अरू मैले आर्टिकलहरू लेख्छु।
कस्ता किसिमका आर्टिकल?
जस्तै मैले अहिले चाहिँ नि अस्ट्रेलियाबाट आएपछि मैले अस्ट्रेलियामा भएका भोगाईहरूको बारेमा एउटा आर्टिकल लेखेको थिएँ र अब जस्तै कुनै टपिकको बारेमा चर्चा चल्यो भने म त्यसको बारेमा आर्टिकल लेख्छु।
प्रकाशितै गर्नुभएको छ?
कुनै कुनै पठाउँछु, कुनै प्रकाशित हुन्छ, कुनै हुँदैन। प्रकाशित भएको भनेको सेतो पार्टीमा विदेशको बारेमा थियो, डलरले पुरा गर्न नसकेको सपना भन्ने चाहिँ मैले।
तपाईँ त्यहाँ बस्दाखेरिको तपाईँको चित्त बुझाइ नबुझाइहरू सबैलाई
सबै नै समेटेँ। हजुर,
तपाईँ जस्तै अरू साथीहरू कोही विदेश बसेर चित्त नबुझेका अथवा बुझेकाहरूको उदाहरणहरू छन् तपाईँसँग?
मैले जब म यहाँ आएँ अनि मलाई बल्ल म आउँदाखेरि चाहिँ मलाई कस्तो फिल भयो भने ला अब यस्तो ठाउँ छोडेर जाने भन्ने पिर पनि हुँदो रहेछ। धेरै बसियो, छ वर्ष बसियो अनि अब स्ट्रगल गरियो अनि अब जब लास्ट लास्ट पुग्यो अब सबै छोडेर जानुपर्ने भयो, म के गर्ने केही नै गर्न सकिनँ भने यस्तो डिप्रेसन भएको थियो मलाई। तर यहाँ आएपछि चाहिँ मैले धेरैजना भेटेँ कि यस्तो बिचैमा छोडेर आउनुभएको अनि उहाँहरूलाई देख्दाखेरि चाहिँ अलिकति मनमा सन्तोष लाग्छ
आफूलाई। हजुर, अब अहिले चाहिँ यसो गर्छु भन्ने केही लक्ष्य बनाउनु भएको छ नेपालमा?
अब चाहिँ म कविताको कलेक्सनहरू गरिरहेको छु होइन, छिटै नै बुक पनि निकाल्छु। अब एकदम छिटै त होइन, जो टाइम लाग्छ बुकहरू निकाल्छु। अब ल जोइन गर्छु भनेर सोचिरहेको छु, पढाइलाई पनि निरन्तरता दिनु पऱ्यो।
हुन्छ, अर्को एउटा कविता फेरि सुनाउनुहोस् न, कुन सुनाउने? अब
एउटा कविता मसँग छ अहिले, यो चाहिँ नि मैले जुन बेला हाम्रो देशमा संविधान थिएन नि त्यतिखेर चाहिँ अब बाहिर बसे पनि देशको माया लाग्दो रहेछ, बाहिरै लेखेको कविता हो यो। मैले
संविधान बन्नुभन्दा
अगाडिको, हजुर, किनकि यहाँ संविधान छैन भने, किनकि यहाँ संविधान छैन, जहाँ नारी हकको आवाज उठिरहेछ, जहाँ आवाज उठ्दा उठ्दै लुटिरहेछन् नारीका अस्मिता, यहाँ भत्किरहेछन् सपनाहरू, जहाँ एउटी चेलीलाई जिउँदै जलाएर मारिन्छ, जहाँ राज्यको चौथो अङ्ग माटो मुनि भेटिन्छ, तर विवश र लाचार भएर हेरिरहेछन् ती आँखाले, यहाँ दिन दहाडै अपहरण हुन्छ, खुल्लम खुल्ला राज्यको माग हुन्छ, सिङ्गो देश टुक्रै टुक्रामा भाग हुन्छ, यहाँ गरिब बेसहाराले हारेर के भो, यहाँ पैसै पैसामा बिक्छन् सबै, त्यसैले त यहाँ हुने खानेकै जित हुन्छ, यहाँ सब थोक स्वीकार्य छ, जसले देश चलाए पनि आफ्नै भकारी भरे पुग्यो, देश रोएर के भो र आफै खुसीले हाँसे पुग्यो, न यहाँ कसैलाई कसैको डर छ, न यहाँ कानुनको भर छ, यहाँ निर्धक्क छाती फुलाउँछन् गल्ती गर्नेहरू, यहाँ गल्ती गर्नेलाई कुनै सजाय छैन, किनकि यहाँ संविधान छैन, किनकि यहाँ संविधान छैन।
तपाईँलाई रुमुजी आफ्नो कविता कस्तो छन् भन्ने कुरो थाहा पाउनलाई तपाईँ कसरी दाज्नुहुन्छ? अरूसँग दाज्नुहुन्छ कि आफै थाहा हुन्छ कि कसरी पत्ता लगाउनुहुन्छ म कुन ठाउँमा छु भन्ने थाहा पाउनु एउटा कसौटी के होला?
मलाई चाहिँ के लाग्छ भने अब अस्ट्रेलियामा हुँदाखेरि चाहिँ म अब प्रोग्रामहरूमा गइरहने अनि त्यहाँ गएपछि चाहिँ सुनेपछि ओहो कति राम्रो लेखेको, मैले पनि त्यस्तै लेख्न सकेँ हुन्थ्यो अनि मैले पढ्छु बुकहरू, बुकहरू पढ्दाखेरि डेफिनेटली आफ्नोभन्दा धेरै राम्रो हुन्छ अनि एकदम जोस जागेर आउँछ कि मैले योभन्दा राम्रो लेख्नुपर्छ, यस्तो हुनुपर्दो रहेछ।
कसका किताब पढ्नुहुन्छ बढी? त्यो अहिले मैले सोद्धाखेरिकै व्यक्तित्वहरूको कि अरू जुन भेट्यो त्यही पढ्नुहुन्छ कि?
म उषा श्रेष्ठको पढेको छु अनि अस्ति भर्खर म सर्वनाम थिएटरमा चाहिँ गएको थिएँ, त्यहाँ मैले एकजनाको विश्व महर्जन उहाँको पढेँ, उहाँको पढ्छु। मैले साझा कविता भन्ने थियो मसँग अस्ट्रेलियामा हुँदाखेरि, त्यहाँबाट पढेको थिएँ।
त्यसरी तपाईँ
आफ्नो भेटायो भने पत्रिकाहरूमा पनि हेऱ्यो भने सबभन्दा पहिला आँखा चाहिँ नि मेरो कवितामै जान्छ।
भनेपछि ध्यान चाहिँ पुरै कवितामा छ?
हजुर,
म कवितामा यस्तो केही
कविता अनि आर्टिकलहरू पनि पढ्छु, आर्टिकल चाहिँ आफूलाई लेख्नलाई आइडिया होस् भनेर, तर सबभन्दा पहिला चाहिँ नि कवितामै जान्छ मेरो।
आफूले यो कविताहरूलाई अझ सुन्दर बनाउन के गर्नुपर्ने रहेछ जस्तो लाग्छ तपाईँलाई?
शब्द खेलाउनु पर्दो रहेछ मेन कुरा, शब्दहरू अब जति पढ्यो त्यति नलेज हुँदो रहेछ भन्ने कुरा चाहिँ अब अहिले आएर थाहा हुँदैछ कि मलाई। अब सुरु सुरुमा लेख्न सुरु गर्दा त ओहो म कविता लेख्छु, मैले लेखेको कविता कति राम्रो हुन्छ होला जस्तो लाग्थ्यो।
कहिलेकाहीँ साहित्य चाहिँ आफैभित्र मात्रै अथवा थोरै मान्छेको सर्कलमा राख्यो भने अलिक सङ्कुचित भएको खाँदिएको जस्तो महसुस हुन्छ?
हजुर, हुन्छ।
धेरैमा फैलिन पायो भने
हजुर धेरैमा फैलिन पाए हुन्थ्यो, अलिकति भन्न पाए हुन्थ्यो भनेर
त्यही भएर म त जहाँ गए पनि साथीहरूले भन्छन् म सुनाइदिइहाल्छु क्या नहिस्की चाहिँ सानो पहिला चाहिँ लाज लाग्थ्यो होला अब सबै अगाडि के भन्ने होला के भन्ने अब अहिले चाहिँ कस्तो लाग्छ भने फिडब्याक पाउँछु नि त मैले राम्रो भयो नि नराम्रो भयो नि नराम्रो छ भने
सुधार्यो
अब चाहिँ लाग्न
विदेश बसेर आएपछि त्यस्तो भयो कि
हजुर कविताले
नै त्यस्तो बनायो
होइन विदेशले चाहिँ मलाई कन्फिडेन्स चाहिँ बनायो अस्ट्रेलियाले हजुर
बोल्न ओर्न अप्ठ्यारो
लाग्दैन पहिला चाहिँ लाग्थ्यो पछि अनेसासँग इन्भल्भ भएदेखि चाहिँ अब अगाडि जाने बोल्ने गर्दाखेरि चाहिँ एकदम हुन्छ नि स्ट्रङ बनाए क्या
विदेश बस्दा धेरै उपलब्धि भएको रहेछ नि
स्ट्रङ भए मेन कुरा
यहाँ बस्दाखेरि अगाडि जान डराउनु हुन्थ्यो होला अनि सासले अगाडि जाने पनि बनायो होइन कन्फिडेन्स भयो आफ्नो इन्डिपेन्डेन्सी पनि तपाईँले लिएर आउनुभयो यहाँ हुँदाखेरि बाबामाको काखमा मात्रै थिएँ भन्ने कुरा गर्नुभयो हुन्छ कुराकानीको क्रम जोड्छौँ हामी फेरि एउटा कविता अर्को सुन्न मन लाग्यो
यो कविता चाहिँ अब म उताबाट आउने बित्तिकै भूकम्पलाई झेल्नु पऱ्यो आउने बित्तिकै भूकम्पको हुनाले चाहिँ मलाई भूकम्पले चाहिँ एकदमै
डर लाग्यो
धेरै नै डर लाग्यो नि एक्लै थिएँ घरमा धेरै डर लाग्दो रहेछ
त्यसपछि पुऱ्यो कविता
हजुर
भूकम्प रह्यो
हजुर एकदमै डिप्रेस जस्तो भयो नि जतिखेर पनि हल्लायो जस्तो फिल हुने अनि त्यो कविता लेखिदिइहालेँ मैले
कस्तो लेख्नुको सुनाउनुहोस् त
यो चाहिँ आयो भूकम्प यसरी आयो भन्ने मेरो कविता छ आयो भूकम्प यसरी आयो सबैतिर हल्लाएर आयो खैला र बैला मचाएर आयो कस्तो निर्दय रहेछ भूकम्प सबै थोक मासेर गयो हाँसो र खुसी नासेर गयो आमाको कोख रित्याएर गयो नारीको सिउँदो उजाडेर गयो ठुला ठुला भवन ढालेर गयो सबैलाई त्रासमा छाडेर गयो इतिहासलाई भग्नावशेष बनाएर गयो जिउँदो शरीर माटोमा मिसाएर गयो सन्तासको बिउ पसाएर गयो अकालमा ज्यान लिएर गयो दुःख र पीडा दिएर गयो आयो भूकम्प यसरी आयो गटट्ट आवाज लिएर आयो पापी भूकम्प यसरी आयो मुटुमा ढाङ्रो ठोकेर गयो सबैको काम रोकेर गयो घर र बाटो चर्काएर गयो नेपालीको मन थर्काएर गयो आयो भूकम्प यसरी आयो इतिहासको धुलो बढारेर गयो कालो बादल मडारेर गयो आयो भूकम्प यसरी आयो आयो भूकम्प यसरी आयो
कवित्री रुमु नेउपानेका कविताहरू हामी सुनिरहेका छौँ उहाँले भूकम्पलाई अनुभव गरिसकेपछि लेख्नुभएको कविता हामीलाई सुनाउनु भयो मैले यहाँ चाहिँ सन्दर्भ जोड्नु पर्दा हामी हाम्रो स्टुडियोभन्दा ठिक्क बाहिर रुमुजीका दुईजना साथीहरू पनि यो कविता सुन्दै बसिरहनु भएको छ म नाम त सम्झिन्न अघि बाहिर सामान्य परिचय गर्दा दादिङबाट हुनुहुन्छ एकजना धनगढीबाट हुनुहुन्छ तपाईँका साथीहरूलाई चाहिँ तपाईँले कविताहरू सुनाउने गर्नुहुन्छ कि हुन्न तपाईँका साथीहरू कोही लेख्नुहुन्छ कि लेख्नुहुन्न उहाँहरू मात्रै होइन अरू तपाईँको सर्कलको अरू साथी
हजुर लेख्नुहुन्छ साथीहरू पनि होइन कहिले कहीँ लेखेको बेलामा म सुन्छु कि किनभने अब पहिला चाहिँ स्कुलमा पढ्दाखेरि कस्तो हुन्थ्यो नि मेरो कविता सुन्देऊ न प्लिज भन्दै जानु पर्थ्यो अहिले चाहिँ अब यहाँ चाहिँ साथीहरू पनि
एकदम
उहाँहरूले त सुन्नुहुन्छ क्लासमा पनि कहिले काहीँ खाली पिरियड भयो भने सरले पनि मलाई एकदमै मोटिभेट गर्ने होइन हाम्रो मुकेश मल्ल सर हुनुहुन्छ उहाँले पनि एकदमै मोटिभेट गर्ने अनि एकैछिन खाली भयो कोही बोरिङ भयो भने रुम कविता सुनाउनु भने म सुनाइदिइहाल्छु क्या
हजुर भनेपछि यसरी साथीहरू चाहिँ रुचि राख्दै गरेपछि त उहाँहरूलाई पनि कवयित्री बनाउनु पर्यो नि अब होइन
अब भनिरहेको
त्यो बनाउने क्रम तपाईँको साथीहरूमा अथवा तपाईँको सर्कलमा कतिजनालाई लेख्नलाई तपाईँ मोटिभेट गर्नुभयो
मैले अब लेख आउँछ भने लेख्नुपर्छ भनेर भन्छु अब लेख भनेर लेखिने कुरा पनि होइन
रहेछ
त्यो होइन रहेछ अब आफैलाई त कहिले कहिले लेखौँ भन्दा पनि आउँदैन होइन अनि त्यही भएर गर्ने लेख्न आउँछ भने फिलिङ्स आउँछ भने लेखिहाल्ने
डायरी कस्तो बेलामा फुर्छ एक्लै बस्दा फुर्छ कि सुत्ने बेलामा फुर्छ कि बिहान मलाई
कति बेला फुर्छ भन्ने थाहा नै हुँदैन हातमा मोबाइल हुन्छ म त फुर्ने बित्तिकै टाइप गरिहाल्छु
त्यहाँ लेखिहाल्नु
हजुर अहिले चाहिँ सजिलो छ कि पहिला भइदिएको हातमा मोबाइल पनि नहुने सानो सानोमा अब म त 5 क्लासदेखि लेख्न थालेको अनि त्यति बेला त हातमा मोबाइल पनि नहुने फुर्यो भने अल्छी लाग्ने उठेर बत्ती बालेर लेख्न होस् भन्ने भोलिपल्ट बिहान उठ्दा बिर्सिसकिन्थ्यो
स्कुल पढ्दा पनि अनि गुड फ्राइडेहरूमा
मेरो क्रिएटिभ राइटिङ भन्ने सब्जेक्ट थियो स्कुलमा होइन स्कुल चाहिँ मैले आनन्दभूमिबाट सुरु गरेँ लिटल ल्यान्ड्सबाट पनि लिटल ल्यान्ड्स पनि पढेँ मेरो क्रिएटिभ राइटिङ भनेर त्यहाँ मैले अपाङ्ग भन्ने एउटा कविता लेखेको थिएँ त्यहाँ चाहिँ सरले एकदमै राम्रो छ भन्नुभयो अनि त्यहाँबाट पनि म प्रेरित भएँ
प्रतिस्पर्धाहरूमा पनि भाग लिनुभयो
हजुर लिएँ भानु जयन्तीहरूमा पुरस्कार पाएँ हजुर
पुरस्कार पनि पाउनुभयो झन् प्रोत्साहन भयो तपाईँले
हजुर भयो
अब अर्को तयार गरिसक्नु भएको सुनाउनलाई
हजुर
आज पनि तपाईँले मोबाइलमा टाइप गर्नुहुन्छ भन्नुभएको थियो मोबाइलमै ल्याउनु भएको छ सजिलो है अहिले पुरै किताबबाट आइहाल्छ त्यसभित्रै
ल
त्यसैबाट अर्को कुन सुनाउनुहुन्छ
एउटा चाहिँ मेरो तिम्रो शब्द मेरो मौनता भन्ने यो पनि भ्यालेन्टाइन स्पेसल कविता हो
भ्यालेन्टाइन स्पेसल धेरै छन् कि क्या
छ वर्ष बस्यो अस्ट्रेलियामा, छवटा भ्यालेन्टाइन आयो होला त्यतिकै।
नेपालमा भ्यालेन्टाइन आएन,
नेपालमा कविता भन्न पाइएन। मेरो कविताको शीर्षक छ तिम्रो शब्द मेरो मौनता। तिमीले बोलिरह्यो मैले सुनिरहे, तिमीसँग बिताएका पल मनमनै गुनिरहे, तिम्रो विषालु वचन अमृत सम्झेर सही रहे, तिम्रो बोलेको तिखो प्रहार मुटुभित्र घोचिरह्यो, तर पनि शान्त रहेर मुसु मुसु हाँसिरहे। त्यो सब हल्ला थियो मैले तिमीलाई बुझाउनै सकिन, तिम्रो क्रोधको आगो निभाउन सकिन, तिमी यथार्थ नबुझी छटपटिरह्यो, मैले पनि बोल्ने साहस गरिन, तिमी शङ्कै शङ्कामा जलिरह्यौ, मैले पनि तिम्रो जलेको घाउमा मलम लाउन सकिन, यो तिमीले थामेको हात तिमी आफैले छोड्यौ, आफै गर्यो बाचा अनि आफैले तोड्यौ, म त केवल कठपुतली भए तिमीले इसारामा नचाइरह्यौ, मेरो आँखामा आँसु ल्याई दुनियाँलाई हँसाइरह्यो, मैले प्रेम बचाइरहे अनगिन्ती कल्पना नचाइरहे, न तिमी खुसी भयो अन्जानमा म बरु दोषी भए, तैपनि तिम्रो जीवनमा खुसी ल्याउने प्रयत्न गरिरहे, आखिर तिमी भित्रको नरपिसाज बोलिरह्यो, थाहै नपाई प्रेममय जीवनमा विष खोलिरह्यो, थाहै नपाई प्रेममय जीवनमा विष खोलिरह्यो।
प्रेम कविता त राम्रै फुर्दा रहेछ नि तपाईँलाई है, झन् धेरै धेरै लामो लामो जस्तो लाग्यो मलाई यस्ता कविताहरू हो।
लामो त होइन, ठिकै ठिक
छवटा भ्यालेन्टाइन डेहरूमा लेख्नुभयो त बस्दा
छ नै वडा त लेखिनँ, तिन चारवटा।
अनि कविता जस्तै आफूले चाहिँ कहिले काहीँ अनुभव गर्नुभएको छ कि छैन?
अहिलेसम्म त छैन,
गर्नुभयो छैन, पढाइमै लागिरहनु भयो। अर्को कविता फेरि सुनाउनु, मोबाइलमा उहाँले टाइप गर्नुभएको कविताहरू लिएर आउनुभएको छ र हामीलाई अहिले सुनाइरहनु भएको छ। योभन्दा अघि उहाँको बिहानीको किरण र आफ्नै छायासँग सङ्ग्रह प्रकाशित भएको अर्को सङ्ग्रह पनि निकाल्ने तयारीमा हुनुहुन्छ, तर त्यति छिट्टो भन्ने छैन, अलि ढिलो गरी निकाल्नुहुन्छ, त्यसको तयारीमा हुनुहुन्छ। रुमु नेउपाने आजकी कवयित्री, अब अर्को कविता सुनाउनुहुन्छ।
अर्को पनि अब प्रेम सम्बन्धी नै पर्यो होइन, यहाँ ठ्याक्क खोज्दै गएको त्यही भनेर निकाल्छु भनेर।
ठिक छ, ठिक छ, राम्रो छ।
यो चाहिँ जेब्रा क्रसिङ भन्ने। तिमी अचानक आयो, प्रीति लगायो, मेरो हात समायो र सँगसँगै जेब्रा क्रसिङमा लगेर छोड्यो। मैले कुची कारले झैँ हाम्रो प्रेममा बुट्टा भर्दै कुची चलाएँ, रङ्गी बिरङ्गी रङ पोत्दै एउटा राम्रो क्यानभास तयार पारेर सिसाको फ्रेम हाले। तिमीले जेब्रा क्रसिङसम्म पुगेर मेरो हात छोड्दा त्यसलाई पनि माथिबाट छाड्यौ र झर्याममा फुटायो। मैले सुन्दर फुल टिपेँ, सुगन्धमा लटपट भएर लामो माला गाँसेर तिम्रो गर्ल्याङमा पहिराउन खोजेँ। तिमीले च्वाट्ट चुडायो, मैले सँगालेका मनमोहक सुगन्धित फुलहरू पनि जेब्रा क्रसिङ भरि तितर बितर भएर छरिए। अब मेरो सूक्ष्म साथी भित्रको मुटु बाँकी थियो। जेब्रा क्रसिङसम्म आइपुग्दा तिम्रो व्यवहारले नचलाएको, भुते खुकुरीले नछप्केको अनि तिम्रा शब्दका तिरले नखोचेर सुरक्षित रहेको त्यही मुटुको धड्कनले म बाँचेकी थिएँ। तर यी सब दृश्यले अचानक मनमा भुइँचालो गयो र जेब्रा क्रसिङको चौबाटो चरक्क चिरियो। म त्यही धरतीको गर्वमा नाङ्गो धरतीमा उदाङ्गो आकाश ओढेर च्याइरहेकी छु। ममा बाहिरी सुन्दरता छैन तर भित्री सौन्दर्यले ओतपोत छु। तिमीले बाहिरी भड्किला सौन्दर्यको लालच राखेर कयौं सुन्दर मुहारहरू पढिरह्यो। ती क्षणिक सुन्दरताबाट पढेका अक्षरहरू क्रमशः मेटिँदै जानेछन्। एक दिन तिमी पहरामा ठोकिनेछौ, चोटले छिया छिया भएका मन लिएर अवश्य आउनेछौ, अनि म चुम्नेछु ती चोटहरूलाई, प्रेमको मलमपट्टी लगाएर शीतलता छरिदिनेछु। तिमीले पनि मलाई स्नेहपूर्वक मेरो हात समातेर धरतीको गर्वबाट तान्नेछौ, अनि हामी यो जेब्रा क्रसिङ मिलेर पार गर्नेछौ, अनि हामी यो जेब्रा क्रसिङ मिलेर पार गर्नेछौ।
कसरी फुरेको थियो यो जेब्रा क्रसिङमै फुरेको थियो अथवा देखेर दृश्यहरू उहीँ हुँदाखेरि?
साथीहरूको स्टोरी यसो सुनिन्छ होइन, अनि यसो हेर्दाखेरि विचारा कस्तो भइरह होला है उसलाई, अब उसले पनि विचार लेख्न सक्ने भएर फिलिङ्समा उतार्थ्यो होला, तर ऊ भनेर मैले उतारेँ।
तपाईँले अनुभव गरेर लेख्नुभयो उसको कुरा सुनेर
होइन?
तपाईँको उता हुँदाखेरि अनेसासको साथीहरूसँगको बारेमा अझ धेरै सुनौ न। विदेश बस्दाखेरिका साहित्य प्रेमी नेपालीहरूले के गर्छन्, यता बस्नेहरूलाई पनि थाहा होस् र यता आइसकेपछिको अनुभूति पनि विदेश बस्नेहरूले पनि सुनिरहनु भएको छ यो कार्यक्रम, उहाँहरूलाई पनि थाहा होस्।
तर मैले के पाएँ भन्दाखेरि नारीहरूको चाहिँ सङ्ख्या अलिक कम के पुरुषको तुलनामा होइन, नारीमा म र सानुजी थियौँ, म सानु घिमिरे अनि ममता तिवारी तिनजना थियौँ, बाकी सबै पुरुष हुनुहुन्छ। जस्तै भीमसेन सापकोटा हुनुहुन्थ्यो, निष्प्रभ सजी अनि महेन्द्र पौडेल त्यस्तै हुनुहुन्थ्यो।
तपाईँहरू चाहिँ भेला हुने त्यस पछाडि आफ्नो आफ्नो सुनाउने?
हजुर, हाम्रो चाहिँ अब यो दिन यसकोमा छ है भनेर सबैले मेलबाट हामीले कोअर्डिनेट गर्थ्यौँ, मेल पठाउनुहुन्थ्यो, उहाँले फरवर्ड गर्नुहुन्थ्यो, अनि त्यसपछि गएर
तपाईँले महिला कम भएको विषयलाई किन ल्याउनु भयो, त्यसले केही अप्ठ्यारो पारेको थियो?
होइन, अप्ठ्यारो त पारेन, मैले चाहिँ सोचेको अब जहाँ पनि किन कम हुने होला महिलाहरू भन्ने लाग्थ्यो, तर हामीले धेरै प्रोत्साहन गर्थ्यौँ, खोइ अब थाहा छैन त्यो चाहिँ
त्यो सक्रियतामै
अब कसरी
हिचकिचाउने भएको कि अथवा लेख्नै नआएको
अब त्यसमा धेरै कुरा हुनसक्छ, उनीहरूलाई इन्ट्रेस्ट नभएको पनि हुनसक्छ होइन, अब कसैलाई जान मन नभएको हुनसक्छ, अब कोही लेखेर पनि भित्रै गुम्साएर राख्ने अब कन्फिडेन्ट नभएको हुनसक्छ।
फेरि सुनाउनुहोस् न अर्को।
अर्को चाहिँ मैले सहमतिमा वार्ता गरौँ छ, सहमतिमा वार्ता गरौँ, बलेको दियो निभ्नु हुन्न फेरि यो खुसी खोसिन हुन्न, दुनियाँको कुरा छोड अब हाम्रो साथ छुटिन हुन्न, झगडा धेरै पर्नुहुन्न शङ्खा धेरै गर्नुहुन्न, यताउता नजर नलगाऊ हाम्रो प्रेम अजर बनाऊ, तिम्रै लागि सारा खुसी त्यागेर आएँ, हुन्न हुन्न भन्दा भन्दै भागेर आएँ, पहिलो भेटमा लाग्थ्यो मलाई सारा जगत मगमगाए झैँ, किन आजकल यस्तो लाग्छ हरेक पाइला डगमगाए झैँ, पहिले हुन्थ्यो तिम्रो कुरा आकाशको तारा झाने, पहिले हुन्थ्यो तिम्रो कुरा आकाशको तारा झर्ने, अहिले हुन्छन् तिम्रा व्यवहार मात्रै मेरो आँसु झर्ने, झै झगडा धेरै भोप्रिय केही मिठो कुरा गर, अग्निलाई साक्षी राखी गरेको बाचा पूरा गर, आऊ अब हामी पनि सहमतिमा वार्ता गरौं, सो गृह मन्त्रालयको कार्यकर्ता हामी बनौं, आऊ अब हामी पनि सहमतिमा वार्ता गरौं, आऊ अब हामी पनि सहमतिमा वार्ता गरौं।
अघि पनि सुनाउनु भएको थियो यो कविता अथवा केही छैन पनि तपाईँको कवितामा तपाईँलाई असाध्यै धेरै प्रशंसा गरेको कसैले अथवा असाध्यै धेरै आलोचना गरेको केही सम्झनाहरू छन्?
यही कवितामा चाहिँ हाम्रो नवराज सर हुनुहुन्थ्यो, नवराज कागी उहाँ हुनुहुन्थ्यो, अनि त्यसपछि उहाँले चाहिँ के भन्नु भने देशमा त अब मान्छे मान्छेमा त सहमति भारिन्छ, देशमा के सहमति होस् भन्नुभयो क्या, त्यो चाहिँ मलाई एकदम घत परेको कुरा हो,
त्यसपछि तपाईँलाई मेमोरी याद बसि
एकदम बसिरह्यो यही कवितामा।
त्यसपछि मान्छेहरूलाई यस्तो कुराहरूले छुँदो रहेछ जस्तो अनुभव भयो?
हजुर, मलाई चाहिँ कस्तो हुन्छ होला भन्ने भइरहेको थियो, अनि उहाँले चाहिँ
अब हामी करिब करिब कार्यक्रमको अन्त्यतिर छौँ रुमोजी, एउटा कविता तपाईँको सुनौ, त्यस पछाडि अनि हामी बिदा माग्छौँ।
यो चाहिँ मैले ऋतुहरू भनेर छ, हरेक पल यादले सिङ्गौरी खेल्दछन् मनभित्र बेसरी, रमाइला ती दिन कुन ऋतु कहिले के हुन्छ भने उल्लन्छन् यसरी, आरुका फुल खेल्दछन् होला बसन्त बोलाई, यी मेरा नयन परदेशबाट हेर्दछन् टोलाई, ग्रीष्म ऋतु तरेले खेतमा धान छुपु छुपु असारे घन्किन्छ, वर्षा ऋतु हिलो र दह मकैका पातमा पानी नै दर्किन्छ, शरद ऋतु सयपत्री फुल चाडपर्व भाइचारा भेटिन्छ, हेमन्त ऋतु चिसो टुसारो घरमा बसी तिर्सना मेटिन्छ, शिशिर ऋतु पत्कर वनमा नाङ्गिन्छ रुखमा पात, बिटमार्छु काम शिथिल शरीर नेट चलाउँछु रातारात, औँला चाल्दा सम्झन्छुन् अति भेटिन्छन् पुराना दौतरी, धन्य जुकरबर्ग आविष्कार गर्यो विश्वको चौतारी, धन्य जुकरबर्ग आविष्कार गर्यो विश्वको चौतारी।
फेसबुकलाई लेख्नु
हजुर, यो विश्वको चौतारी भनेको चाहिँ फेसबुक हो कि, अब थकेलाएर आयो यसरी अब खोल्यो फेसबुक खोल्यो सबै साथीहरू भेटिन्छ नि त विश्वभरिकै।
सुरुमा त केलाई भन्न खोज्नुभयो भने गेसै गर्न सकिएन कि,
धेरैजनाले चाहिँ अब के ऋतुको बारेमा भन्न खोज्यो होला भन्नु भएको थियो, यो पनि मैले चाहिँ अनिसासकै प्रोग्राम भनेको थिएँ, अनि लास्टमा चाहिँ उहाँहरू पनि सरप्राइज हुनुभयो कि, ए विश्वको चौतारी भनेर फेसबुक रहेछ भनेर।
राम्रो छ, खुसी लाग्यो आज तपाईँलाई कार्यक्रममा बोलाइयो। तपाईँले यो कार्यक्रम सुनिसकेपछि कतिले सुन्नुहुन्छ होला होइन, उहाँहरूलाई चाहिँ रुम न्यौपाने कस्तो हुनुहुँदो रहेछ त भेटाउन अथवा कुरा गराउन जस्तो लागेर सम्पर्क गर्नु पऱ्यो भने कसरी सम्पर्क गर्न सक्नुहुन्छ?
मेरो इमेल एड्रेस छ, उहाँहरूले मेरो इमेल एड्रेसमा मेल पठाउन सक्नुहुन्छ, मेरो इमेल एड्रेस चाहिँ स्विटी sweetie_rumu@hotmail.com
रुमको आरयुएमयु
लेख्नुहोस्,
भेट्न सकिन्छ, फेसबुकमा भेटिनुहुन्छ,
फेसबुकमा रुमु नेउपाने सर्च गरे पनि मलाई भेटिन्छ।
हस्, हाम्रो कार्यक्रमसम्म आउनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद,
यहाँसम्म बोलाइदिनु भयो होइन, अनि मलाई बोल्ने मौका दिनुभयो, मैले चाहिँ अब एकदमै बोल्ने इच्छा थियो क्या, धेरै भएको थियो अब आफ्नो फिलिङ्सहरू सेयर गर्नु नपाएको, सेयर गर्ने मौका दिनुभयो, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
हस् त, आजको कार्यक्रममा कवयित्री रुमु नेउपानेका कविताहरू हामीले सुन्यौँ, काठमाडौँ वसुन्धरा उहाँको घर, यसभन्दा अघि उहाँको बिहानीको किरण र आफ्नै छायासँग कविता सङ्ग्रहहरू प्रकाशित भइसकेका छन्, अहिले लेख्ने क्रम जारी छ र केही पछि फेरि अर्को सङ्ग्रह निकाल्ने उहाँको सोच छ। आजको कार्यक्रमबाट प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे पनि बिदा हुन्छौ, नमस्कार, शुभरात्रि।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। कविता वाचन।